نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراہیم وعلى آل ابراہیم انك حمید مجید. چونکہ اس بک میں بہت ساری ہم احادیث پڑھنے والے ہیں تو پیار محبت سے نبی صلی اللہ علیہ وسلم کی محبت کو دل میں محسوس کرتے وقت شروع میں ضرور دل میں درود شریف پڑھا کریں تاکہ ہم وہ ساری رحمتیں سمیٹ سکیں جو درود شریف کے پڑھنے کے بعد حاصل ہوتی ہیں. تو آج ہمارا ٹاپک کیا ہے؟ پہلا ٹاپک جس پہ آج ہم بات کریں گے، شرک سے اجتناب اور ارکان اسلام پر مضبوطی سے عمل کرنا. آپ دیکھ رہے ہیں کہ ایک ایک کر کے ہر وہ بات آ رہی ہے جس کو ہم نے اپنی زندگی سے نکالنا ہے. شروع میں جو باتیں تھیں وہ کیا تھی، کیا کرنا ہے، یہ نسبتاً آسان ہوتا ہے چیزوں کو نکالنے کی نسبت. حدیث ہمارے سامنے ہے معاذ بن جبل رضی اللہ عنہ سے، کہتے ہیں کہ کنت مع نبی صلی اللہ علیہ وسلم فی سفر فاصبحت یوما قریبا منہ ونحن نسیر فقلت یا رسول اللہ اخبرنی بعمل یدخلنی الجنہ ویبعدنی عن النار، قال لقد سالتنی عن عظیم وانہ لیسیر علی من یسرہ اللہ علیہ تعبد اللہ ولا تشرک بہ شیئا و تقیم الصلاۃ و تؤتی الزکاۃ و تصوم رمضان و تحج البیت ثم قال الا ادلک علی ابواب الخیر. اب یہاں اگر جہاں میں رکوں وہاں کوما لگا لیں تو بالکل عربی کے ساتھ ساتھ آپ اردو ترجمہ خود بھی سمجھ جائیں گے. ایک سٹریچ میں جب پڑھا جاتا ہے تو بعض وقت سمجھ نہیں آتا کہ کہاں پہ رکنا ہے کہاں نہیں رکنا. تو اب کون سے دروازے ہیں خیر کے؟ سب سے پہلے الصوم جنہ والصدقة تطفئ الخطيئة كما يطفئ الماء النار والصلاة رجلي من جوف الليل، قال ثم تلا تتجافى جنوبهم عن المداجع حتى بلغ يعملون، ثم قال لا أخبرك براس الأمر كله وعموده وذروة سنامه، قلت بلا یا رسول اللہ، قال راس الامر الاسلام وعموده الصلاۃ وذروۃ سنامه الجہاد، ثم قال الا اخبرک بملاک ذلک کلہ، قلت بلا یا نبی اللہ، فخذ بلسانه قال کف علیک هذا، فقلت یا نبی اللہ وإن لمؤاخذون بما نتكلم به، فقال سكلتك أمك يا معاذ، وهل يكب الناس في النار على وجوههم أو على مناخرهم إلا حصائد ألسنتهم. الله أكبر. ایک حدیث کیا ہے، ایسے لگتا ہے کہ پورا ٹریننگ سیشن ہے. اور عربک میں حدیث پڑھ کر جو محسوس ہوتا ہے وہ یہی ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم کو کتنی حرص تھی اس بات کی کہ لوگوں کی اصلاح ہو جائے اور لوگ جہنم کا ایندھن بننے سے بچ جائیں. میری آپ کی بھی یہی خواہش اور حسرت ہونی چاہیے کہ اللہ ہم میں سے کسی کو ایک لمحے کے لیے بھی جہنم کے پاس سے بھی نہ گزارنا. جو تو نے وعدہ کیا ہے سب کو اوپر سے گزرنا ہے، اس کے علاوہ ہم سب اللہ کرے کہ جہنم کو دور سے بھی نہ دیکھیں. آئیے اس کا اردو ترجمہ دیکھتے ہیں اور ایک ایک بات سنتے وقت آپ نے اپنے لیے محاسبے کی باتوں کو خود نوٹ کرنا ہے کہ کیا میرا ان ساری چیزوں پہ عمل ہے، کیا میں حقیقت میں ان ساری چیزوں پہ عمل کر پاتی ہوں جو اس میں نبی صلی اللہ علیہ وسلم نے فرمائی. کیونکہ جب آپ اور میں عمل کی کوشش کریں گے تو اللہ سبحانہ تعالیٰ آپ کے میرے لیے آسان کر دے گا اس چیز کو ماننا اور سننا. اب کیا ہوتا ہے کہ جب آپ اور میں ان ساری چیزوں کے اوپر غور و فکر کرتے ہیں تو پھر ہمیں اس چیز کا پتہ لگ جاتا ہے کہ ہم اپنی زندگی میں کس طریقے سے بہتری لے کر آئیں. اور آپ یہاں سے ترتیب کو بھی نوٹ کیجئے گا کہ نبی صلی اللہ علیہ وسلم نے جن چیزوں کا تذکرہ کیا وہ اس میں ترتیب کتنی اہم تھی. کیا فرمایا؟ صحابی بیان کرتے ہیں، اب اس کے ترجمے کو دیکھ کر جو لفظ میں پڑھوں آپ کی نظر صرف اس پہ ہو، انگلی سے پینسل سے اس کے لفظوں پہ غور کر کے اپنے آپ کو تیار کریں. کہتے ہیں کہ میں نے عرض کیا، اللہ کے رسول مجھے کوئی ایسا عمل بتائیے جو مجھے جنت میں داخل کر دے اور مجھے آتش دوزخ سے دور کر دے. آپ نے فرمایا، یقیناً تو نے بہت بڑی بات کی ہے. یعنی اتنی بڑی بات کے بارے میں پوچھ لیا. ہم بھی اپنے آپ سے پوچھیں، ہم نے کبھی کسی دین والے کو دیکھ کر یہ سوال کیا؟ ہم تو اپنے دنیا کے اکثر مسئلے پیش کر رہے ہوتے ہیں، الا ماشاء اللہ. اور بلا شبہ یہ ایسے شخص کے لیے نہایت آسان ہے جسے اللہ تعالیٰ توفیق دے. یہ بھی ایک خوبصورت انداز ہے نبی صلی اللہ علیہ وسلم کا کہ بات تو ہے مشکل لیکن اللہ آپ پہ آسان کر دے گا. کرنا کیا ہے؟ یہاں سے اب لسٹ شروع ہوتی ہے، 1, 2, 3 بھی لکھتے جائیں گے تو آپ کو بہت سارے عمل ملیں گے. سب سے پہلے کیا ہے؟ تو اللہ کی عبادت کر، اس کے ساتھ کسی کو شریک نہ ٹھہرا. یاد رکھیے کہ یہ دین اسلام کی پہلی سیڑھی ہے، اس پہ کھڑے ہوئے بغیر اوپر کے خواب نہیں دیکھے جا سکتے. اپنا محاسبہ کیجیے، میری عبادات کا کیا حال ہے؟ اور عبادت میں دعا بھی آتی ہے، عبادت میں ورشپ تو ہے ہی، اور عبادت میں اطاعت بھی آتی ہے. کیا میرا اللہ کے ساتھ معاملہ درست ہے؟ دوسری بات، اس کے ساتھ کسی کو شریک نہ ٹھہرا. مراد یہ کہ کسی اور کا خوف، کسی اور سے امید نہ رکھ. نماز قائم کر، زکوٰۃ ادا کر، رمضان کے روزے رکھ اور بیت اللہ کا حج کر. پھر آپ نے فرمایا، کیا میں تمہیں خیر کے دروازوں کے متعلق نہ بتا دوں؟ تو یاد رکھ کہ روزہ ڈھال ہے، صدقہ گناہوں کو اس طرح مٹا دیتا ہے جیسے پانی آگ کو بجھا دیتا ہے. آدمی کا آدھی رات کو اٹھ کر نفل نماز ادا کرنا مراد تہجد ہے. پھر آپ نے یہ آیت تلاوت کی، سورج سجدہ کی آیت ہے، آپ لوگ بھی رات کو پڑھ کے سوتے ہوں گے. ان کے پہلو اپنے بستروں سے دور رہتے ہیں. یہ آیت آپ نے یا معلوم تک تلاوت فرمائی. اس کے بعد آپ نے فرمایا، کیا میں تمہیں سارے معاملے کی بنیاد، اس کے ستون اور اس کی چوٹی کے متعلق نہ بتاؤں؟ دیکھیں یہ کوشچننگ سٹائل بہت پیارا ہوتا ہے. اپنے بچوں کو ایک دم نصیحت کرنے کے بجائے کہا کرے، بیٹا میں آپ کو ایک بات بتاؤں، بیٹا آپ سنیں گے؟ بیٹا آپ میری بات سن رہے ہیں؟ جب وہ پوری توجہ لے لے نا پھر بات کیجیے. تو یہ اصل میں توجہ دلانے والا انداز ہوتا ہے. میں نے عرض کیا، ضرور اللہ کے رسول. آپ نے فرمایا کہ معاملے کی بنیاد اور اصل اسلام ہے، اس کا ستون نماز ہے، اس کی چوٹی جہاد ہے. پھر آپ نے فرمایا، کیا میں تمہیں ایسا عمل نہ بتاؤں کہ جس پر سارے اعمال کا دار و مدار ہے؟ میں نے عرض کیا، کیوں نہیں اللہ کے رسول؟ تو آپ نے اپنی زبان مبارک کو اپنے پکڑ لیا اور فرمایا، اسے تھام رکھ. یہ دیکھے یوں کیا. کبھی آپ بھی شیشے کے سامنے کھڑے ہو کے یہ کریں، پھر اس کے بعد جب بہت زیادہ بولیں گے نا تو ایک دم آپ کو اپنا وہ منظر یاد آ جائے گا، تو آپ کو خود سے وحشت ہوگی. اس کو بہت تھامنے کی ضرورت ہے. ہمارے 90% معاملات کا بگاڑ اور جو خرابیاں پیدا ہوتی ہیں وہ اس کی وجہ سے ہوتی ہیں. اللہ تعالیٰ مجھے آپ کو اس زبان کا صحیح استعمال کرنے کی توفیق عطا فرمائے. میں نے عرض کیا، یعنی جب اللہ کے نبی نے زبان کو تھاما تو انہوں نے اس کے بعد کیا کہا؟ میں نے عرض کیا، اللہ کے رسول، بھلا جو ہم اپنی زبانوں سے باتیں کرتے ہیں کیا ان پر بھی مواخذہ ہوگا؟ یعنی کیا ہماری پکڑ ہوگی اس پہ؟ اور جو لفظ مواخذہ نا، اخذہ سے، اخذ کہتے ہیں پکڑ کو، یعنی کیا ہمارا اس پہ بھی سوال ہوگا؟ آپ نے فرمایا، معاذ تیری ماں تجھے گم پائے. یہ کیا ہے؟ عربی زبان کا محاورہ ہے. جیسے ہماری زبان میں بھی کچھ ایسے محاورے ہیں جو بے ضرر سے ہوتے ہیں، تیرا بیڑا ترج ہے، بظاہر غصے میں یا ناراضگی کے اظہار میں لوگ بولتے ہیں لیکن اصل میں ایک دعا ہے. ٹھیک ہے، تو یہ ایک قسم کا جملہ تھا. لوگوں کو دوزخ میں چہروں اور نتنوں کے بل گرانے والی ان کی زبانوں کی کٹی ہوئی باتیں ہی تو ہوں گی. ترمذی کی روایت ہے صحیح درجے کی 2616 کتاب الایمان، اور ابن ماجہ میں 3973. تو آپ اس ایک لسٹ کو تیار کر لیجئے، آپ کو خود بخود پتہ چل جائے گا کہ جنت میں جانا کس کس دروازے سے گزر کے جانا ہے. ٹھیک ہے، لسٹ بنائی، کسی نے گنے ٹوٹل کتنے کام ہیں اس میں؟ ایک ایک چیز پہ غور و فکر کریں گے نا تو آپ کو سمجھ آئے گا کہ سب سے پہلے توحید، عبادہ، توحید فی العبادہ، شرک سے بچنا، پھر بیسکس پلرز، 5 پلرز آف اسلام، عبادات، لوگوں کو اپنی زبان کے شر سے بچانا. کتنا آسان ہے اس شخص کا جنت میں جانا جو سے ایک حدیث پہ عمل کر لے. تو آپ اس کو ایز اے ہوم ورک دوسروں کے ساتھ شیئر کریں. عربی ٹیکسٹ کھول کر پڑھائیں، سامنے رکھ دیں کتاب، مت لمبی چوڑی بات کریں اور اپنے لفظوں میں آدھی بات غلط اور آدھی صحیح کریں، اوریجنل ٹیکسٹ سامنے رکھ کر ان کو دکھائیے کہ دیکھیے اللہ تعالیٰ بندے کو کیا دکھاتا ہے اور کس چیز پہ غور و فکر کرنے کی دعوت دیتا ہے۔ اگلا عمل دیکھیے، دینی علم حاصل کرنے کے لیے نکلنا، یہ تو آپ سب کے لیے، آپ علم سیکھنے آئے نا، بس یہاں بیٹھ کر اپنے آپ کو یقین دلائیں کہ میں اتنی خوش قسمت ہوں کہ اللہ نے مجھے دین کے علم کے لیے نکلنے کی توفیق دی۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، مروی لفظ ہوتا ہے نا، عرب لگا لیجئے، کئی لوگ اس کو عجیب و غریب طریقے سے پڑھتے ہیں، تو جب بک میں سے ریڈ کیا جائے نا تو اس میں ایک اور پلس پوائنٹ ہوتا ہے کہ آپ کی اردو ٹھیک ہوتی ہے۔ جس لفظ کے بارے میں آپ کو ڈاؤٹ ہے یا آپ لوگ نہیں بولتے عام دنوں میں وہ لفظ، اس کے اوپر فوراً اعراب لگا لیا کریں، اس سے فائدہ یہ ہوگا کہ آپ کو بہترین طریقے سے اس کو پرونانس کرنا آئے گا بعد میں بھی، ٹھیک ہے۔ حضرت ابو ہریرہ رضی اللہ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ومن سلک طریقا یلتمس فیہ علما سہل اللہ لہ بہ طریقا فی الجنہ، جو شخص علم حاصل کرنے کے لیے کسی راستے پر چلا، اللہ تعالیٰ اس کے لیے اس کے بدلے جنت کی جانب راستہ آسان بنا دیں گے۔ مسلم کی روایت ہے 2699، کتاب الذکر و دعا۔ اس حدیث سے یہ پتہ چلتا ہے کہ علم واقعی جنت کے راستے آسان کرتا ہے، آپ کو لگتا ہے؟ اگر آپ یہاں باقاعدہ کورس کرنے نہ آ رہے ہوتے تو آج آپ شاید نہ آئے ہوتے، ایسی ہی جتنا آپ علم کے لیے نکلیں گے آپ کے لیے نکلنا آسان ہوگا، ایک دن نکلیں گے اگلا دن آسان ہوگا، اور آپ دیکھیے جو نہیں نکلے وہ نہیں نکلے، جو نکل کے رک جاتا ہے وہ رک جاتا ہے۔ ایک راستہ ہے جس کے اوپر چلتے جائیں تو اپنی اصلاح ایک دن آپ ضرور کریں گے، آپ کی تربیت بھی ہوگی، آپ کا تزکیہ بھی ہوگا، آپ کو اللہ تعالیٰ اپنی رحمت ملے گا، اور وہ چیز ہے علم حاصل کرنا۔ اس بات کی ضرورت ہے کہ ہم اپنے آپ کو اس علم کی قدر تو دلائیں۔ آپ دیکھیے چونکہ ہمارا رجحان نہیں ہوتا، دنیاوی تعلیمات جو ہوتی ہیں نا یہ تو لوگوں کو مل جاتی ہیں، لوگ اس کی کوششیں بھی کر لیتے ہیں۔ اب آپ دیکھیں صبح اٹھ کے 8-9 بجے گھروں سے بچے جاتے ہیں نا، 2-3-4 بجے تک آتے ہیں نا، آپ دیکھتے ہیں نوٹ کرتے ہیں، سارا گھر اس کے لیے تیار ہے، اور جتنا زیادہ آپ اہتمام سکولوں میں بھیجنے کے بچوں کو دیکھیں گے، مسجد اور مدرسے کے لیے اتنا نہیں ہوتا۔ تو آپ کو اگر اس رستے میں کوئی مشکل آئے تو پھر چھوڑ دیں گے اس کو؟ ہائے گرمی ہے اس کو چھوڑ دیں، رکشے کو پیسے دینے پڑتے ہیں چھوڑ دیں، بچہ تنگ کرتا ہے میں نہیں آؤں گی، نہیں یہ نہیں کرنا۔ یہ قربانیاں ہوتی ہیں چھوٹی چھوٹی جو اللہ ہمیں چیک کر رہا ہوتا ہے کہ ہم کتنے سنجیدہ ہیں اور اس ساری چیزوں سے ہم نے فائدہ کیا لینا ہے۔ پھر آپ دیکھیے کہ طالب علم کے لیے نکلنے کی فضیلت، نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا، جو شخص اپنے گھر سے صرف طلب علم کے لیے نکلے، صرف اونلی دس ریزن، کہ آپ کی نیت کچھ اور دوسری چیزوں کی زیادہ نہ ہو، فرمایا کہ جو شخص اپنے گھر سے صرف طلب علم کے لیے نکلتا ہے اس کے لیے فرشتے اپنے پر بچھا دیتے ہیں۔ صحیح ترغیب کی روایت ہے، کتاب العلم اور ترمذی میں 2682 ہے۔ ایک اور روایت ہے کہ جو شخص صبح کے وقت مسجد کی طرف گیا، اب آپ تو مسجد میں نہیں جاتی نا، تو مدرسہ علم سیکھنا، جیسے آپ یہاں آ گئے، یاد رکھیے کہ مسجد ہمارے ہاں روایتی طور پہ وہ مسجد ہے جو مسجد نماز کے لیے ہوتی ہے، نبی صلی اللہ علیہ وسلم کے دور میں مسجد نبوی ایک علمی گہوارہ بھی تھا، تو مراد یہ ہے کہ کوئی ایسی جگہ جہاں آپ علم کا کام کر سکیں اجتماعی طور پر، اور اس کا ارادہ صرف کوئی خیر اور بھلائی کا کام سیکھنا یا سکھانا تھا، تو اسے مکمل حج کرنے والے کے برابر اجر ملے گا۔ صحیح و ترغیب کی یہ روایت ہے، ذرا سوچیے آپ میں سے کس کس نے ابھی تک حج نہیں کیا، بہت ساروں نے نہیں کیا نا، خواہش بھی ہوتی ہے، تمنا بھی ہوتی ہے، ارادہ بھی ہوتا ہے، لیکن کر نہیں پاتے، تو یہ حج تو آپ روز کر سکتے ہیں۔ آپ کہیں گے اتنا زیادہ اجر کیسے ہو سکتا ہے، یہ کیا ہوگا، کس طریقے سے کریں گے، کیسے ہوگا؟ اللہ اکبر، اللہ سبحانہ تعالیٰ سے یہ دعا کیجئے کہ اللہ تعالیٰ آپ کے میرے لیے اس علم کے سفر کو آسان کر دے۔ अब देखिए एक रिवायत पेश की जाती है ना कि इल्म हासिल करो चाहे उसके लिए तुम्हें चीन जाना पड़े, तो ये मन घड़त है, मौजू है, फैब्रिकेटेड रिवायत है, इसको आप कभी भी नज़र में ना रखें। इल्म हासिल करने की अपनी अहमियत है, लेकिन हम उसमें ज़ईफ़ दर्जे की या फैब्रिकेटेड हदीस को नहीं रख सकते, ठीक है। और आप इसकी डिटेल्स पढ़ सकते हैं, अरबी किताबों के नाम लिखे हुए हैं, इसमें इसकी डिटेल्स मौजूद हैं। चलिए, कितनों के दिल में इल्म की कदर है? अपने इर्द गिर्द वाले कम अज़ कम 5 लोगों को आपने ये एहसास दिलाना है। यह हदीस आपने अपने घर, अपने गली मोहल्ले, साथी दोस्त, जिससे भी आपकी अप्रोच होगी उसके साथ इसको शेयर करना है, ठीक है, इंशाल्लाह। अगला अमल देखिएगा, गुस्सा न करना। बहुत सारे लोग इस बात की गवाही देते हैं कि दीन सीखने से मेरे अंदर से गुस्सा कम हो गया। ये भी अल्लाह की एक रहमत है। अल्लाह ने इस दीन की तालीम के बाद जो दुनिया में एक तोहफा रखा है ना, आपका गुस्सा काबू में आ जाता है। हर वक्त बिफरे हुए नाक नथने फूल रहे, पाँव पटख रहे, भाई बहनों से नाराज़, अम्मी अब्बू से नाराज़, दोस्तों से, टीचर से, गर्मी से, ट्रैफिक से, मौसम से, कुछ लोगों का हर वक्त एक ही काम है, गुस्सा गुस्सा और गुस्सा। तो आप देखेंगे कि आप अपने आप को सजा दे रहे होते हैं। किसी ने कहा कि गुस्सा क्या है, कहा दूसरे की गलती की सज़ा खुद को देना, अगले का कुछ नहीं जाता। आपका अल्लाह ना करे ब्लड प्रेशर हाई हुआ और रग फट गई तो नुकसान आपका होगा। इसलिए कभी भी गुस्सा ना करें, और गुस्से के ऊपर काबू पे मज़ीद बात क्या है, अबू दरदार रज़ी अल्लाह अन्हो से मरवी है कि एक आदमी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया, मुझे कोई ऐसा अमल बताइए जो मुझे जन्नत में दाखिल कर दे। तो आपने फरमाया, ला तग़दब वलकल जन्ना, गुस्सा ना कर, तुझे जन्नत मिल जाएगी। सुभान अल्लाह। सही तरगीब की रिवायत है 2749। इस हदीस को लिख के लगाइए घर में, किसी ऐसी जगह बड़ा सा, जैसे एक अच्छा सा, जैसे लोग बना के कैलीग्राफी का बना लेते हैं ना साइन, घर में लगाइए, पूरी हदीस लिखिए। शायद किसी को गुस्से की हालत में ये तहरीर गुस्से से रोक दे। और जामे सगीर में भी ये रिवायत मौजूद है 7374 में। फिर इसी में एक और रिवायत है माज रज़ी अल्लाह अन्हो से, अल्लाह के नबी ने फरमाया, मन कज़म गैज़न वहुआ क़ादिरुन अला युन्फिज़हु दाहुल्लाहु अज़्ज़ व जल्ला अला रुऊसिल खलाइक़ यौमल क़ियामती हत्ता युहय्यिरहुल्लाहु मिनल हूरिल ईन माशा। जिसने गुस्सा पी लिया और इसे नाफिज़ करने यानी गुस्सा निकालने पर कादिर भी था, तो अल्लाह ताला इसे रोज़े क़ियामत तमाम मखलूक़ात के सामने बुलाएंगे, हत्ता कि इसे जन्नत की हूर में से जिसे चाहें पसंद कर लेने का इख्तियार देंगे। हसन दर्जे की रिवायत है अबू दाऊद में 4777 और इब्ने माजा 4186। तो अब आप देखिए ये हदीस मर्दों को सुनाए, तो हूरों को लेने के लिए गुस्सा तो पी जाएंगे ना, और कई लोग गुस्से के मारे हुए हूरों की बातें कर रहे होते हैं। तो गुस्से पे काबू पाने वाले को हूरे मिलेगी। ऐसा गुस्से वाला मर्द हूर को मिल गया, उसने तो पहले ही दिन छुट्टी करा देनी। ये तो दुनियावी औरतें हैं जो सब्र कर लेती हैं ऐसे गुस्से वाले मर्दों के साथ। तो हमेशा अपने गुस्से पे काबू पाइए। एक हदीस में है कि असल पहलवान वो है जो अपने गुस्से पे काबू पाता है, बुखारी 6114 और मुस्लिम 2609। करें क्या, गुस्सा आ गया अब क्या करें? अल्लाह के नबी ने कहा, जिसे गुस्सा आए खड़ा है तो बैठ जाए, इस तरह करने से गुस्सा दूर हो जाए तो ठीक वरना लेट जाए। या अबू दाऊद की रिवायत है 4782, या फिर औज़ु बिल्लाह पढ़ लें। इसी तरह एक हदीस में कि नबी सल्लम के पास दो आदमी एक दूसरे को गाली गलोच करने लगे, इनमें से एक आदमी इस कदर गज़बनाक हुआ कि इसका चेहरा सुर्ख हो गया और इसकी रगें फूल गईं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसे देखा तो फरमाया, मुझे एक ऐसे कलमे का इल्म है, अगर ये इसे कह ले तो इससे ये चीज़ यानी गुस्सा ख़त्म हो जाए, और वो है आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, शैतान मर्दूद से अल्लाह की पनाह मांगती हूँ। ये बुखारी की रिवायत 6048 और मुस्लिम 2610। अब देखिए कि जब इलाज भी मौजूद है तो फिर ना करेंगे तो ज़्यादती करेंगे। फिर इसी तरह याद रखिए कि जिस रिवायत में कि गुस्सा शैतान की तरफ से और शैतान आग से पैदा किया गया, आग को सिर्फ पानी के साथ बुझाया जाता है, इसलिए तुम में से जिसे गुस्सा आए वो वुज़ू कर ले, वो ज़ईफ़ होने की वजह से काबिले हुज्जत नहीं। यानी दूसरी हदीस में जितना बात है वो ठीक है, ये हदीस जो अबू दाऊद में 4784 की है, ये ज़ईफ़ है, इसको छोड़ दीजिए। इसके अलावा ही बहुत सारी अहादीस मौजूद हैं। चलिए, इस वक्त किस किस को गुस्सा आ रहा है? हमें सबसे ज़्यादा किस पे गुस्सा आता है? अपने डिपेंडेंट्स पे। हमसे बड़े, जो हमसे आला दर्जे के कामों पे फायज हैं, उन पे हमें गुस्सा कम आता है। हमें बहुत गुस्सा आता है बच्चों पे, शौहर पे, साथ रहने वालों पे। दूर वालों के साथ तो हम बहुत ज़्यादा मीठे प्यारे घुले हुए, और घर में आते ही हमारा मिजाज ही बदल जाता है, तुंक मिजाजी। अपने आप को हम इस तरह से रिलैक्स कर लेते हैं कि जी अब जो मर्जी कर लें। आप अपने ऊपर लेकर सोचिए ज़रा, जब भी किसी अपने पे गुस्सा आए, फ़ौरन सोच लीजिए अल्लाह को मेरे पे कितना गुस्सा आता होगा। जब मैं ज़्यादतियाँ करती हूँ, जब मैं गुस्सा करती हूँ, तो अल्लाह को मुझ पे कितना गुस्सा आता होगा। बस उस वक्त आप अपने ऊपर काबू पाएंगे और आपको फील होने लगेगा कि मैं अब अपने गुस्से पे काबू पा रही हूँ। और इंशाल्लाह एक वक्त आएगा कि अल्लाह ताला आपका गुस्सा आपके काबू में करेगा। देखिए, शिकारी कुत्ता होता है ना, बहुत ख़तरनाक होता है, लेकिन जब एक शख्स उसको टेम कर लेता है, उसकी रगें, उसकी बागें दौड़ ले लेता है अपने हाथ में, तो वो मालिक के लिए शिकार पकड़ के लाता है। इस गुस्से को अपने लिए शिकारी जानवर बनाइए, ना कि खुद उसका शिकार बन जाए। बहुत सारे लोग ऐसे हैं कि जो अपने ही गुस्से की वजह से अपने आप को नुकसान देने लग जाते हैं, और इस नुकसान से बचने का तरीका क्या है कि अपने गुस्से के वक्त अपने होश हवास कायम रखें। ठीक है, फिर अगला अमल देखिए, सुबह शाम सैयदुल इस्तिगफार पढ़ना। हज़रत शद्दाद बिन औस रज़ी अल्लाह अन्हु से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सैयदुल इस्तिगफार ये है कि बंदा कहे, अब अपने ऊपर लेकर देखें, अल्लाहुम्मा अंता रब्बी ला इलाहा इल्ला अंता खलक्तनी व अना अब्दुक व अना अला अहदिका व वादिका मस्ततातु आऊज़ु बिका मिन शर्री मा सनातु अबू लका बिनेमतिका अलैया व अबू बिज़म्बी फ़ग़फिर ली फ़इन्नहु ला यग़फिरुज़ ज़ुनूबा इल्ला अंता। ए अल्लाह, तू ही मेरा रब है, तेरे सिवा कोई माबूदे बरहक नहीं। तूने मुझे पैदा किया, मैं तेरा बंदा हूँ। मैं अपनी ताकत के मुताबिक तेरे अहद और तेरे वादे पर कायम हूँ। मैं तेरे ज़रिए से इस चीज़ के शर से पनाह मांगता हूँ जिसका मैंने इर्तकाब किया। मैं तेरे इस इनाम का इकरार करता हूँ जो मुझ पर हुआ, और मैं अपने गुनाहों का इकरार करता हूँ, बस तू मुझे मुआफ़ कर दे। हकीकत यह है कि गुनाहों को तो सिर्फ तू ही मुआफ़ कर सकता है। फिर आपने फरमाया, मन काल हा मिनन नहारी मूकिनन बिहा फमात मिन यौमिही कबल अन युमसिया फहुव मिन अहलिल जन्ना। यानी जिसने इसको दिल के यकीन के साथ दिन के आगाज़ में कहा, और उस दिन शाम से पहले अगर वो फौत हो गया तो वो जन्नती है। वमन काल हा मिनल लैली वहुव मूकिनुम बिहा फमात कबल अन युसबिहा फहुव मिन अहलिल जन्ना। और जिसने ये कलेमात रात को यकीन के साथ कहे, वो सुबह होने से पहले फौत हो गया, तो वो जन्नती है। ये बुखारी की रिवायत है 6323 किताबु दावात में। कितने लोगों को ये ज़ुबानी याद है, कितने लोग इसको देख के भी पढ़ते हैं। आप देखिए कि दुनिया में छोटी सी एडवर्टाइजमेंट आती है, हम उस पर चीज़ खरीदने चल पड़ते हैं, चाहे नतायज वो निकलें या ना निकलें जो उन्होंने कहे थे, लेकिन हमें कितना ट्रस्ट होता है उनके ऊपर। लेकिन जो बात अल्लाह के रसूल ने कह दी, हम उसके बारे में कितना कम जानते हैं। आज से इसको अपने लिए लाजिम कर लें, क्या पता कि मौत किसी लम्हे आ जाए। और आप देखिए कि ये छोटे छोटे कलेमात बंदे को ढारस भी देते हैं, चलो मौत तो आनी है, शुक्र है ये कलेमा पड़ा हुआ है, शुक्र है सैयद अल इस्तिगफार पड़ा हुआ है। तो अगर आप सुबह शाम की दुआएं बाकायदगी से पढ़ते हैं, तो ये कलेमा उसमें आप खुद ब खुद पढ़ेंगे इंशाल्लाह। नियत कीजिए याद करने की, जब तक याद नहीं होता देख के पढ़िए, ठीक है, इंशाल्लाह।